आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। आशाको बाणी कार्यक्रम सुन्नको निमित्त पर्खेर बस्नुहुने समस्त प्यारा श्रोता वर्गमा हामी न्यानो अभिवादन व्यक्त गर्दछौँ। हाम्रा महान परमेश्वरको प्रेम, येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको अगुवाईका विषयमा साँचो र सही सन्देश प्रस्तुत गर्ने क्रममा हामी छौँ। र श्रोता, दैनिक तपाईँले यी अध्ययनहरूका विषयमा सुन्दै जाँदा, मनन गर्दै जाँदा तपाईँको जीवनबाट पनि ख्रीष्टको उपस्थिति झल्किन सकेको होस्। ख्रीष्टसँगको संगतिमा तपाईँले आदित्य आशिषको अनुभूति गर्न सक्नु भएको होस् भन्ने शुभेच्छा सहित हामी हाम्रो कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छौ। सधैँझै सुरुमा हामी यो मधुर क्रिस्टीय भजन सुन्नेछौ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोत साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँको बीचमा आएको छु। श्रोता, मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वर को हुनुहुन्छ भनेर आफ्नै जीवनद्वारा अनुभव गर्दै हुनुहुन्छ। श्रोता, आज पनि आउनुहोस्, हामी केही समय परमेश्वर सँगसँगै बिताउँ। आजको प्रस्तुतिलाई पस गर्नुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवित ज्योति महान् दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएको प्रशस्त आशिषको लागि। यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु, यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर तपाईँले प्रयोग गर्नुहोस्, ताकि धेरै मानिसहरूले जीवनको वास्तविक अर्थ बुझ्न सक्नुहोस् र तपाईँको ज्योतिलाई देख्न सक्नुहोस् र जीवन के रहेछ भने आफ्नै जीवनद्वारा अनुभव गर्न सक्नुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता, म हिजोको प्रस्तुतिमा मैले वृद्ध अवस्थाको कुरा गरे र आज पनि त्यसैको निरन्तरता लिएर उपस्थित भएको छु। श्रोता साथी, वृद्ध अवस्थाको हामी कुरा गर्दैछौँ। वृद्ध अवस्थामा कुन प्रकारले प्रवेश गर्ने यो सिक्नु सम्भवतः जीवनको कलाको सबभन्दा ज्यादा कठिन पाठ हो। अनेकौं मानिसहरू उनीहरूको सूर्यास्त समयदेखि भयभीत हुन्छन् र यहाँसम्म सम्भव हुन्छ त्यसलाई जहाँसम्म सम्भव हुन्छ त्यसलाई आफूबाट टाढा राख्न चाहन्छ, अर्थात् मानिस बुढो हुन चाहँदैन। धेरै मानिसलाई तपाईँले सोध्नुभयो भने, जस्तो मेरै उमेरका मानिसहरूलाई पनि सोध्नुभयो भने, तपाईँ के चाहनुहुन्छ जीवनभन्दा? धेरै लामो आयो, धेरै बाँच्नु। त्यही कारण मानिसहरू आफू बुढो भएको, आफू कमजोर भएको विषयमा कल्पना गर्न सोच्न चाहँदैन, नि स्वाभाविक हो। अर्थात् यहाँसम्म के सम्भव हुन्छ त्यसलाई आफूबाट टाढा राख्न चाहन्छन्। किन? मानवताले यस्तो अनुभव गर्छ, पाकेको फल काँचो फलभन्दा ज्यादा मिठो हुन्छ, बिउ रोप्ने समयभन्दा कटनी र फल प्राप्त गर्ने समय अधिक प्रसन्नताको समय हुन्छ, कार्यको सुचार रूपले समाप्ति त्यसको आरम्भ भन्दा अधिक सन्तोषजनक हुन्छ। त्यसैले यस्तो लाग्दछ कि युवा वृद्ध अवस्था युवा अवस्था भन्दा अधिक सन्तोषजनक र लाभदायक हुनुपर्छ। र यदि तपाईँलाई यो तर्क विचित्र लाग्दछ भने यी शब्दहरूको ध्यान दिनुहोस्। फुलेको केश शोभाको मुकुट हो र धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ, र फेरि उमेर ढल्केकासँग बुद्धि हुन्छ र दीर्घजीवीमा समझ हुन्छ। यी कुरा यो ध्यान दिने योग्य कुरा हो कि कोही मानिसले आफ्नो कार्य त्यस अवस्था पश्चात पूरा गरेका छन् जसलाई साधारणतया अवकाश ग्रहण गर्ने अवस्था मानिन्छ। गोथेले आफ्नो नाटक फास्टमा त्यस समय पूरा गरे जब उनी 82 वर्षका थिए। खगोल विद्याका विशेषज्ञ ग्यालिलियो 73 वर्षका थिए जब उनले आफ्ना केही महान आविष्कारहरू गरे। सुकरातले 80 वर्षको उमेरमा संगीतको अध्ययन सुरु गरे। काटोले प्रारम्भिक वर्षको अपेक्षा 80 वर्षको उमेरमा संसारलाई ज्यादा प्रभावित पारे। महान ज्योतिषी सर विलियम हर्सल 80 वर्षको उमेरमा पनि आफ्नो काम गरिरहेका थिए। उनले 1781 नक्षत्र युरानसको खोजी गरे। जोन बेल्सीले 86 वर्षको उमेरमा वृद्ध अवस्थाको दुर्बलता अनुभव गरे। उनी प्रत्येक दिन 2 पटक उपदेश दिन्थे र उनको यो कार्य तबसम्म चलिरह्यो जबसम्म उनको शरीर अयोग्य भएन। उनको शरीर यति धेरै कमजोर भइसकेको थियो कि उनलाई दुई तर्फबाट 2 परमेश्वरका सेवकले पक्रिरहन्थे र त्यसपछि उनी सुसमाचारको प्रचार गर्थे। ती सुसमाचारहरू सुन्नेहरू यी वर्षहरूलाई उनको उपदेशका राम्रा वर्ष हुन् भनेर बताउँदथे र उनी आफ्नो कमजोरीहरूको बारेमा उत्साहित गर्ने, व्यङ्ग गर्ने अनि गर्न सक्ने गर्दथे भनेर बताउँथे। यी मानिसहरू यस्ता थिए, उनीहरूले आफ्नो जीवनको अर्थ बुझेका थिए। उमेरको महत्व युवा अवस्थामा कम हुँदैन, यद्यपि यो अझै शेष भूषामा आउँछ। जब साँझको प्रकाश हराउँछ तब आकाशमा ताराहरू चम्कन थाल्छन् जो दिनको प्रकाशमा अदृश्य भएका हुन्छन्। दुर्भाग्यवश के यस्ता मानिसहरू पनि छन् जो आयुको अवसरको अपेक्षा गर्दिन्छन्। यसको दृष्टान्त एउटी सानी केटीको कथालाई लिन सकिन्छ जसले आफ्ना बुढो काकासँग प्रश्न गरिन्, काका जिमी, तपाईँ सम्पूर्ण दिन के गर्नुहुन्छ? यसको उत्तर सज्जन बुढाले यस प्रकार दिए, म बसी सोचिरहन्छु, बस्दछु र सोच्छु। कहिलेकाहीँ सोचिरहन्छु यस्ता मान्छे जो बसी मात्र रहन्छन्, वास्तवमा मृत्युभन्दा पहिले नै मरिजान्छ। जे भए पनि वृद्ध अवस्थाले केही कठिनाइहरू निश्चय नै लिएर आउँछ। बाइरनले आफ्नो कवितामा यसलाई यस प्रकार व्यक्त गरेका छन्, वृद्ध अवस्थामा जो शत्रु हाम्रो प्रतीक्षा गर्दछ र जसले हाम्रो निधारमा गहिरा रेखाहरू पार्दछ, त्यो दुखित हुनुको कारण के हो कि उसका सबै प्रियजनहरू एक एक गरेर जान्छन् र एक्लै पृथ्वीमा छोड्छन्। श्रोता, वृद्ध अवस्थामा एक्लोपना वास्तवमा निकै ज्यादै मुस्किल वस्तु। वृद्ध अवस्थाको अर्को कठिन नाई यो हो कि शरीरमा परिवर्तन भएको कारणले हाम्रो शक्ति र योग्यताहरू कम हुन्छन्। हामी दौड्न सक्दैनौ, न कुनै शारीरिक अभ्यास नै गर्न सक्छौ जस्तो कि कुनै समय हामी गर्ने गर्थ्यौं। हाम्रो चाल मन्द हुन्छ, तर यी सबै भए पनि हाम्रो आत्माहरू शिथिल हुनुहुँदैन। हामी भित्र जीवन प्रति त्यति उत्साह हुनुपर्छ जो पहिले थियो। के तपाईँलाई याद छ कि पाउल प्रेरितले यसलाई कुन प्रकारले स्पष्ट गरे? यद्यपि हाम्रो बाहिरी मनुष्यता नाश भइरहेको छ हुन्छ, तापनि हाम्रो भित्री मनुष्यता चाहिँ दिन दिनै नयाँ हुँदै आएको छ। परमेश्वरले हाम्रो भित्री मनुष्यतालाई नयाँ बनाइदिनुहुन्छ र हामी निराशा टुटीहरू तथा बाधाहरूसित साहसपूर्वक सामना गर्न सक्छौँ। अब जबकि हामीलाई थाहा भइसकेको छ कि वृद्धावस्थासम्म हाम्रो युवा कालको चरित्र र स्वभाव हामीभित्र विद्यमान रहन्छ, यसै कारण प्रत्येकको यही इच्छा हुनुपर्छ कि उनीहरू शोभायुक्त अवस्थामा यस आयुमा पर्दापण अर्थात् प्रवेश गरून् र समय समयमा आत्मपरीक्षा गर्दै रहन्। जीवनमा आफ्नो स्तर झर्न सजिलो हुन्छ। युवा कालमा हाम्रो महान उद्देश्यहरू हुन्छन्। हामी उच्च साहस साथ आफ्ना कार्यहरू पूरा गर्ने सपना देख्छौँ, तर अधेड़ अर्थात् पाको उमेरमा यो स्पष्ट हुन्छ कि युवा कालका आदर्शहरू पालन गर्नको लागि बलिदानको आवश्यकता हुन्छ। हामीलाई यो पनि थाहा हुन्छ कि उपयुक्त रीतिको रहन सहन केही महको हुन्छ, त्यसैले आफ्नो स्तर भन्दा केही निम्न धरातलमा आउने परीक्षा हाम्रो अगाडि आउँछ। पाको उमेरमा उसमाथि स्वास्थ्य तथा बच्चाहरूको भार पर्छ, त्यसैले यदि उसको स्तर वा पेसा प्रतिमाथि प्रभाव पर्ने सम्भावना देखिन्छ भने ऊ आफ्नो आदर्श त्याग दिन तत्पर हुन जान्छ। पाको उमेरमा अनेकौं मानिसहरूको स्तर तल झर्न जान्छ। एउटा यस्ता मानिसहरू जसको अगाडि यस्ता परीक्षाहरू हुन्छन्, उनीहरूले याद राख्नुपर्छ कि यस्ता परिस्थितिहरूमा उनीहरूको सन्ध्याकालले दुःख र शोक उत्पन्न गर्न सक्छ। यस्ता परिस्थितिहरूमा सन्तोष तथा प्रसन्नता प्राप्त गर्न मुस्किल हुन्छ। श्रोता, केवल एउटा परमेश्वर प्रति विश्वास राख्ने पुरुष वा स्त्रीले जीवनका स्मृतिहरूको आधारमा वास्तविक उच्च स्तरको प्रसन्नता प्राप्त गर्न सक्छ। जो व्यक्ति वृद्ध अवस्थातिर ढल्किरहेको छ, उसले अनुग्रहको अधीनमा आफ्नो उच्च स्तर बनाइ राख्नुपर्छ, किनभने त्यो स्तर एउटा पवित्र पुस्तकको स्तर हो र उसलाई विश्वास हुन्छ र उसले एउटा पवित्र जीवनको अनुसरण गर्छ। प्रतिदिन प्रार्थनाद्वारा ऊ प्रतिदिन परमेश्वरबाट शक्ति प्राप्त गर्दै जान्छ र यस प्रकार उसको जीवन अनुग्रहमा बढ्दै जान्छ, उसलाई प्रसन्नता प्रदान हुन्छ वा प्राप्त हुन्छ। परमेश्वरले यी वचनहरूद्वारा तपाईँलाई मलाई आशिष दिउन्। आमेन।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता, आजको मेरो प्रस्तुतिको शीर्षक छ समसामयिक विषय हाम्रो सहर। म आज तपाईँहरूको बिचमा काठमाडौँको उपत्यकाको कुरा गर्दैछु, काठमाडौँ सहर जो नेपालको राजधानी हो र विभिन्न अध्ययन तथा अनुसन्धानले नेपालको राजधानी काठमाडौँलाई विश्वकै तेस्रो तथा एसियाकै सबभन्दा प्रदूषित सहर भएको बताएको छ। कुनै बेला नेपालकै प्रतिष्ठित सहरहरूको कल्पनाको सहरको रूपमा चिनिन्थ्यो यो काठमाडौँ। यहाँको हावापानी, वातावरण, सुन्दरता तथा विभिन्न आकर्षणताले यो सहरको आफ्नै छुट्टै पहिचान थियो, तर आज विभिन्न कारणले गर्दा ऐतिहासिक सहरको सुन्दरता क्रमशः बिग्रिँदै गएको पाइन्छ। करिब 10 लाख भन्दा बढी जनसंख्याको बसोबास गराएको यो सहर धुलो धुवा र फोहोरको सहर अथवा प्रदूषित सहरको रूपमा गनिन थालेको छ। श्रोता, हाम्रो देशमा मान्छेहरू अवसरको खोजीमा विदेश जाने प्रक्रियाको निम्ति र देशको प्रशासनको सबै केन्द्रबिन्दु काठमाडौँमा उपत्यकामा भएको कारणले धेरै मान्छेहरू यो ठाउँमा आउँछन् र मलाई लाग्छ यो उपत्यकाभित्र कति मान्छे बस्छन् भन्ने कुरो एकिन आँकडा हामीहरूसँग छैन। सरकारले केही वर्ष अगाडि जनगणना गर्यो र त्यसको तथ्य निकाल्यो, तर त्यो पुरानो भइसकेको छ, केही वर्ष बितिसकेको छ श्रोता। र यो सहर धेरै वर्ष पहिले हामी प्राचीन काललाई हेर्ने भने मल्लहरूको समयमा पनि यो सहरमा भनिन्थ्यो यो उपत्यकामा करिब करिब 5,000 भन्दा बेसी घरहरू थिए भनेर भन्ने गरिन्छ। मलाई थाहा छैन एक वास्तविक आँकडा कति थियो। त्यति बेला पनि यो सहर भने यो उपत्यकाको महत्व थियो अनि नेपालका मानिसहरू धेरै कुना काप्चामा बसेका मान्छेहरू यो सहरमा धेरै दिनको पैदल यात्रा लगाएर यहाँ आउँथे, किनकि यो सहरको आफ्नै विशेषता थियो। यो सुन्दर थियो, यसको वातावरण, यसको सुन्दरता अनि यसको आफ्नै पन र अनि प्रशासनिक काहीँ न काहीँ एउटा केन्द्रको रूपमा रहेको लागि रहेको हुनाले यो सहर थियो। तर आज त्यो सहर रहेन। मान्छेहरूको भिडमा फोहोर, दुर्गन्ध, नराम्रा कुराहरू, अराजकताहरू, उच्छृङ्खलताहरूले प्रश्रय पाइरहेको छ। यद्यपि यो सहरभित्र राम्रा कुराहरू छन्, तर ती क्रमशः उजेल पर्दै गरेको छ। राजधानी भएको, अन्तर्राष्ट्रिय विमानस्थल तथा रोजगारको राम्रो अवसर भएकोले यो सहरमा नेपालका विभिन्न जिल्लाहरूबाट मानिसहरू बसाइसकेर आएको पाइन्छ र आउने क्रम जारी छ। यहाँ नेपालका प्राय सबै जात, भाषा, धर्म तथा संस्कृति मान्ने मानिसहरू पाइन्छन्। विभिन्न तथ्याङ्कले काठमाडौँका 98% जनता साक्षर रहेको देखाएको छ। तर पनि किन काठमाडौँ सहर प्रदूषित हुन पुग्यो अथवा यो सहरको यस्तो अवस्था आउनमा को जिम्मेवार छ? वास्तवमा यी सबै कुराहरूको जिम्मेवार जो व्यक्ति यहाँ बस्छन् सबै छन्, तपाईँ हामी छौँ, तिनीहरूले हो। हामी 21 औं शताब्दीमा बाँचेका मानिसहरू दिन प्रतिदिन सभ्यता तथा आधुनिकतातर्फ उन्मुख भइरहेका छौँ। हिजोको दिनमा पानी बोक्न घन्टौँ हिँडेर टाढाबाट ल्याउनु पर्थ्यो, तर आज हाम्रो घरमै धारा छ। जहाँ पानी आउँछ पहिला टाढाको आफन्तसँग सम्पर्क गर्नुपर्दा चिठी पठाउनु पर्थ्यो, त्यो चिठी महिनौ लागेर एक ठाउँबाट अर्को ठाउँमा पुग्थ्यो, तर आज केही सेकेन्डमै हामीले चाहेको व्यक्तिसँग सम्पर्क गर्न सक्छौँ। पहिला संसारको अर्को देशमा घटेको घटना महिनौ पछि मात्र हामी थाहा पाउँथ्यौँ, अनि अहिले इन्टरनेटको माध्यमबाट हामीले केही मिनटमै संसारका सारा गतिविधिहरूलाई हामीसँग भएको सानो मोबाइलको फोनबाट थाहा पाउन सक्छौँ। यस्ता थुप्रै कुराहरू छन् जसले हामीलाई हिजोभन्दा आज आधुनिकतातर्फ डोर्याएको छ र हामी आफैलाई आधुनिक मानिस भन्न रुचाउँछौँ। श्रोता, हामी आधुनिक भए तापनि हामीले हाम्रो वरपरको वातावरण अथवा प्रकृतिलाई किन बचाउन सकेनौँ, जसले गर्दा आज हाम्रो यो सुन्दर सहर प्रदूषित हुन पुग्यो? हाम्रो घरभित्र भएको कम्प्युटर तथा मोबाइलमा रमाउने मानिसहरू परमेश्वरले दिनुभएको सुन्दर प्रकृतिलाई जोगाउन तथा त्यसमै किन रमाउन सकेन, जसले गर्दा आज यो अवस्थामा यो सहर आइपुग्यो? श्रोता, यी सबै कुराहरूलाई विचार गर्दा तपाईँ हामी आधुनिक मात्र भएर पुग्दैन भन्ने कुरा प्रष्टै थाहा पाउन सकिन्छ। हामीले हाम्रो वरपरको प्रकृतिलाई जोगाउन सक्दैनौँ भने हाम्रो अस्तित्व नै लोपमा पर्न सक्छ। परमेश्वरले दिनुभएको यो सुन्दर प्रकृति तथा वातावरणको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो। हो श्रोता, हामीले हाम्रो वरपरको वातावरणलाई सफा स्वस्थ राख्न तपाईँ र मैले पहिला आफ्नो मन मस्तिष्क र हृदयलाई सफा राख्न एकदमै जरुरी छ। जब प्रभु येशू यस संसारमा हुनुहुन्थ्यो, उहाँले पवित्र धर्मशास्त्र बाइबलमा मत्तीको पुस्तक को 15 अध्यायको 11 पदमा यसरी भन्नुभएको छ, जे मुखभित्र पस्छ त्यसले मानिसलाई अशुद्ध पार्दैन, तर जे मुखबाट बाहिर निस्किन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ। श्रोता, यहाँ प्रभु येशूले भन्न खोज्नु भएको छ, हाम्रो मुखबाट निस्कने खराब बोली वचन तथा नराम्रा कुराहरूले हामीलाई प्रदूषित बनाउँछ। फेरि तल अगाडि 18 पदमा उहाँ भन्नुहुन्छ, जुन कुरा मुखबाट बाहिर आउँछ ती हृदयबाट आउँछन्। हाम्रो बानी बेहोरा, हाम्रा क्रियाकलापहरू हृदयबाट नियन्त्रित भएको हुनाले तपाईँ र मैले आफ्नो हृदयलाई सफा राख्नु एकदमै आवश्यक हुन्छ। अथवा भनौँ, मानौ, हाम्रो हृदय प्रदूषित हुनबाट बचाउनु पर्छ, अनि मात्रै हाम्रो काम कुराहरू असल हुन सक्छ, अनि हामीले हाम्रो वरपरको वातावरणलाई स्वच्छ र सफा राख्न सक्छौँ। तर श्रोता साथी, अहिलेका युवाहरूमा यस्तो खालको हृदय छैन, अथवा भनौँ उनीहरूमा असल संस्कार कमै पाइन्छ। स्कुलमा सानैदेखि बालबालिकाहरूलाई नैतिक शिक्षा दिइन्छ, तर यस्ता कुराहरू उनीहरूका व्यवहारमा देखिँदैन, जसले गर्दा हाम्रो वरिपरिको वातावरण प्रदूषित हुन गइरहेको छ। आफूभन्दा सानालाई माया गर्ने, आफूभन्दा ठुलाको आदर गर्ने, आफू र आफ्नो समाजको भलाइको निम्ति आफूलाई सदैव अगाडि राख्ने कुराहरू अहिलेका पुस्ताको लागि अनौठो नै भइसकेको छ। हो श्रोता साथी, अघि नै मैले एउटा प्रश्न गरेको थिएँ कि आज हाम्रो सहरको यस्तो अवस्था आउनमा को जिम्मेवार छ भने, यसको जिम्मेवार अरू कोही नभएर तपाईँ र हामी आफै हौ। किनभने हाम्रा छोराछोरीहरूले सदैव आफ्ना आमा बुबा र वा उनीहरूको वरिपरि भएका मानिसहरूको सिको गर्ने गर्छन्। हामी अभिभावकले गर्ने व्यवहारले उनीहरूको जीवनमा ठूलो महत्व राख्छ, र ती कुरा नै उनीहरूले पनि गर्ने गर्छन्। तसर्थ हामी अभिभावक नै साना तिना कुरामा जिम्मेवार भएनौँ भने हामीले आउने पुस्ताहरू असल भएको कल्पना गर्न सक्दैनौँ। हाम्रो आफ्नै व्यवहार तथा क्रियाकलापले हाम्रो वरपरको वातावरणलाई प्रदूषित पार्ने गर्दछ। मानिसहरू आफू आधुनिक छु भनेर मिनरल वाटर पिउने गर्छन्, तर पानी खाइसकेपछि बोतललाई भने बाटैमा फ्याँकिदिन्छन्, जसले बाटोलाई प्रदूषित बनाइदिन्छ। श्रोता, यो त एउटा सानो उदाहरण हो। यस्ता थुप्रै क्रियाकलापहरू छन् जसलाई सुधार गर्नुपर्ने हुन्छ। जब हामी हाम्रो व्यवहारमा परिवर्तन ल्याउँछौँ, तब हाम्रो समाज स्वच्छ तथा सुन्दर भएको देख्न सक्छौँ। हामीले आउने पुस्ताको भविष्यलाई समय सुरक्षित बनाउन सक्छौँ। परमेश्वरले तपाईँ र मलाई हाम्रो वरिपरिको वातावरणलाई सफा तथा स्वच्छ सुन्दर बनाउन सहायता गर्नुहोस्। किनकि श्रोता, परमेश्वरले तपाईँ र मलाई जब सृष्टि उहाँको हातबाट सृष्टि गर्नुभयो, उहाँले भन्नुभएको छ यो सुन्दर भनेर भन्नुभएको छ। हो श्रोता, हामी सुन्दर रूपमा परमेश्वरका, हामी सुन्दर हातका सुन्दर सृजनाहरू, र परमेश्वरले तपाईँ र मलाई एउटा उद्देश्यको निम्ति सृजना बनाउनु, र उहाँले यो सारा प्रकृतिको सृष्टि पनि उहाँले आफै गर्नु, प्रकृतिमा बास गर्ने सबै जीव जन्तुहरूको सृष्टि उहाँले, र यी सबैको संरक्षण र सम्वर्धन गर्ने जिम्मेवारी, हेरचाह गर्ने जिम्मेवारी परमेश्वरले तपाईँ र मलाई छोडिदिनु। र यसको लागि श्रोता, तपाईँ र मैले पहिले हाम्रो आफ्नो जीवनप्रति तपाईँ र हामी गम्भीर हुनुपर्छ। आफ्नो स्वास्थ्यलाई हामीले सफा राख्नुपर्छ, हाम्रो मनलाई हामीले सफा राख्नुपर्छ, आफ्नो सोचाइलाई हामीले सफा राख्नुपर्छ। जब हामी आफू सफा हुन्छौँ, मनले आत्माले सफा हुन्छौँ, अनि हामी वरिपरि भएको हाम्रो घरलाई हामी सफा राख्छौँ, हाम्रो समाजलाई सफा राख्छौँ। श्रोता साथी, यो काठमाडौँ सुन्दर सहर आज दिन प्रतिदिन कुरूप हुँदैछ, र कतिपय ठाउँमा, सहरको कतिपय ठाउँमा हामी जाँदाखेरि हामीले नाक थुनेर हिँड्नुपर्छ, दुर्गन्ध छ। यतिको व्यवस्था पनि काठमाडौँ सहरमा छ, यतिका चाहिँ सङ्घ संस्थाहरू यो सहरको सरसफाइमा लागिरहेका छन्, सरकार सञ्चालनको केन्द्रबिन्दु वा राजधानी पनि काठमाडौँ नै हो। यी सबैको बावजुद पनि आज काठमाडौँ अस्त व्यस्त छ, सहर अस्त व्यस्त छ, उपत्यका अस्त व्यस्त छ। यसमा हामीले अरूलाई दोष दिन सक्दैनौँ श्रोता। हामी जो काठमाडौँ उपत्यकामा बस्छौँ, जसको हामी यहाँ घर छ, जो हामी डेरामा बस्छौँ, यी सबैको जिम्मेवारी छ। किनभने मान्छे हामी चेतनशील प्राणी हौ भन्ने कुरो, हामी सभ्य प्राणी हौ भन्ने कुरो हामीले मुखले होइन, हामीले कामले देखाउनु पर्छ। तपाईँको एउटा सुन्दर घर होला काठमाडौँमा श्रोता, यी सबैको सपना छ, आलिसान घर। तपाईँको घर अगाडि चाहिँ फोहोरको थुप्रो, गनाउने थुप्रो छ। तपाईँले आफ्नो भित्र घर चाहिँ सुन्दर राख्नु भएको छ, तर बाहिर सरसफाइ छैन भने तपाईँको त्यो घरको भित्री सुन्दरताको कुनै अर्थ नहुन्छ। श्रोता, यसलाई चाहिँ बाहिर चाहिँ हाँस्ने, भित्र चाहिँ मनमा कुटिल चाल राख्ने जस्तो मात्र हुन्छ। र म अनुरोध गर्छु यो काठमाडौँलाई तपाईँले हामीले बचाउनु पर्छ आफ्नो सहरलाई, र यसको लागि हामीले आफ्नो जिम्मेवारीलाई पुरा गरौँ। र नेपालका सबै सहरहरू हामी जहाँ जहाँ बस्छौँ श्रोता, हाम्रो जुन घरमा बस्छौँ, हामी जुन समाजमा बस्छौँ, जुन कोठामा हामी भाडा लिएर बस्छौँ, यी सबैलाई हामीले सफा राख्नुपर्छ।
श्रोता, तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120, र अर्को 98185555, 98185555। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।